सुबह उम्मीद।
अजीज सामीन, मोहम्मद व आले मोहम्मद पर दुरूद व सलाम के साथ उम्मीद है कि आप एक खूबसूरत सुबह का आगाज करके अपने रोजाना के उमूर में मसरूफ होंगे। बारगाह खुदावंदी में आप सबकी सेहत व सलामती और बेहतरीन दुआ के साथ प्रोग्राम सुबह उम्मीद लेकर हाजिर हैं। हुसैन अख्तर का सलाम कबूल कीजिए। पैगंबर इस्लाम सल्लल्लाहु अलैहि व आलि वसल्लम फरमाते हैं, आकिल तरीन इंसान वो है जो अपने नफ्स का मुहासिबा करे और अपने मरने के बाद के लिए अमल करे, और अहमक तरीन इंसान वो है जो अपनी नफसानी ख्वाहिशात का ग़ुलाम हो और हमेशा अपनी आरजुओं के बारे में खुदा से दरख्वास्त करे। लीजिए समात फरमाइए सुबह उम्मीद। आमाल का मुआजना और नापतोल हमारे एतकादात में से है। आमाल की जांच पड़ताल उनके मुआजने और कमियों ज़ाती से मरबूत है। अब अगर हम अपने आमाल के बारे में खुद जांच पड़ताल करते हैं और देखते हैं कि हमारे गुनाह बहुत संगीन हो गए हैं तो अपने बोझ को हल्का रखने की कोशिश करते हैं, लेकिन अगर हमने अपने आमाल का मुहासिबा न किया, अपने गुनाहों और हमारे रूह पर उनके असरात के बारे में तवज्जो न की, तो हम इलाही मीज़ान के हाजिर किए जाने के दिन रुसवा होंगे और सिर्फ कफे अफसोस मलेंगे। पर जो अपने आमाल का मुहासिबा करेगा, जिस दिन उसके तमाम मख्फी व आशकार आमाल खुदा के सामने पेश किए जाएंगे, तो वो सुबुक होगा, क्योंकि उसने अपने गुनाह और अखलाकी कोताहियों की तलाफी की है। लेकिन जिसने अपने आमाल का मुहासिबा नहीं किया है, खुदा के सामने उसके आमाल पेश करने के दिन, जिस दिन इंसान के तमाम छोटे बड़े आमाल आशकार होंगे, हसरत खाएगा। क़यामत के दिन हसरत से दोचार न होने के लिए अपने आमाल को अपने सामने हमा वक्त मुजस्सम रखना चाहिए और अपना मुहासिबा करना चाहिए, क्योंकि बुरे आमाल का नतीजा शर्मिंदगी और नदामत और हसरत के अलावा कुछ नहीं है, और तमाम इंसान अपने आमाल का क़यामत के दिन मुशाहिदा करेंगे। जैसा कि सूरह कहफ की 49वीं आयत में इरशाद इलाही होता है, और सब लोग अपने आमाल को बिल्कुल हाजिर पाएंगे। इस आयत शरीफा में परवरदिगार आलम ने वाज़ अल्फाज में ऐन अमल के हाजिर होने को बयान किया है, और आयत की दूसरी सूरत में तफसीर नहीं की जा सकती है। इस आयत के अलावा दीगर आयात भी आमाल के मुजस्सम होने को बयान करती हैं, जैसे सूरह आले इमरान की 30वीं आयत में इरशाद होता है, उस दिन को याद करो जब हर नफ्स अपने नेक आमाल को भी हाजिर पाएगा और बद आमाल को भी, बस उस पर एक ऐसी शर्म तारी होगी जो तमाम अजाब से सख्त होगी। आमाल का खुदा के हुजूर पेश होने और शर्म हया के बारे में मस्कूरा बयानात के ज़िम्न में हज़रत रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम की एक हदीस के हिस्से में मसले हया के बारे में बयान हुआ है। आप फरमाते हैं, ए अबू ज़र, खुदाए मुताल से हया करो, उस खुदा की कसम जिसके अख्तियार में मेरी जान है, जब मैं बैतुलखला में जाता हूँ तो अपने हमराह दो फरिश्तों से शर्म की वजह से अपने सर और चेहरे को छुपाता हूँ। इंसान में मौजूद फितरत की बुनियाद पर अगर इंसान कोई ऐसा काम अंजाम दे कि उसे बुरा जानता हो, तो उसमें शर्म नाम का एक मखसूस रद्द अमल पैदा होता है। अलबत्ता इस रूही तासुर अमल की पैदाइश दो अम्र पर मुनहसिर है, पहले यह कि इंसान इस काम को बुरा जानता हो, दूसरे ये कि उसकी फितरत पामाल न हुई हो। चूँकि इंसान के फितरी हालात बहुत हैं, लेकिन जब उसने अपनी फितरत को पामाल कर दिया तो उसकी फितरत कमज़ोर पड़ गई और आहिस्ता आहिस्ता नाबूद होने लगी। बस बुरे काम के मुकाबिल में शर्म का एहसास एक फितरी अम्र है, लेकिन बुराई की शनाख्त कभी अक्ल के तवस्सुत से अंजाम पाती है और बाज़ मौक़े पर तालीम और तरबियत के ज़रिए, और बाज़ मौक़े पर इंसान मुहीत यानी माहौल और मुआशरे के ताबे होता है कि किस चीज़ को बुरा और किस चीज़ को अच्छा समझे। ابتدا میں ماں باپ اپنے بچے کو یاد دلاتے ہیں کہ کون سی چیز بری ہے اور کون سی چیز اچھی۔ اب اگر یہ تلقین اور یاد دلانا صحیح انجام پایا ہے تو جب بچہ کسی برے کام کا مرتکب ہو جائے اور اسے معلوم ہو جائے کہ کوئی دوسرا اسے دیکھ رہا ہے تو وہ فطری جبلت کی بنا پر شرمندہ ہوتا ہے اور سر جھکا لیتا ہے۔ بیان کیا گیا ہے کہ خوب و بد کو غریزہ فطری کی بنیاد پر پرکھنا چاہیے اور انسان کو غلط کام انجام دینے کے بعد شرم محسوس کرنا چاہیے۔ اب اگر یہ غریزہ فطرت سے برسر پیکار ہو جائے تو تدریجاً شرم و حیا کی یہ فطری جبلت ضعیف ہو کر انسان میں بے حیائی کی عادت رسوخ کرنے لگتی ہے۔ یہ امر شرم و حیا سے مخصوص نہیں ہے، بلکہ اگر انسان ہر فطری امر کے مقابلے میں مقاومت کرے تو وہ فطری امور رفتہ رفتہ ضعیف اور بے اثر ہونے لگتے ہیں۔ جب انسان گناہ کا مرتکب ہوتا ہے اور اس کے انجام کے بارے میں بے تفاوتی سے کام لیتا ہے تو آہستہ آہستہ ان میں گناہ کا عمل کا تقویت پاتا ہے، اور اس کے بعد اگر یہ تصور بھی کر لے کہ خدا کے حضور میں گناہ انجام دے رہا ہے، پھر بھی احساس شرمندگی نہیں کرتا، کیونکہ اس کی فطرت مردہ ہو چکی ہے۔ بے شک محاسبہ نفس کا فقدان اور مسلسل و پے در پے گناہ کا مرتکب ہونا فطرت کو رفتہ رفتہ بے اثر کر دیتا ہے، اور نتیجے کے طور پر انسان ہر قسم کے گناہ کو انجام دینے میں کوئی پرواہ نہیں کرتا اور اس کا ضمیر اس کی سرزنش بھی نہیں کرتا۔ جو انسان ہر برے کام کو انجام دینے پر شرمندہ ہوتا تھا، اب شرمندگی کا احساس نہیں کرتا ہے۔ البتہ دوسرے عوامل بھی موجود ہیں جو احساس شرمندگی کو نابود کرنے کا سبب بنتے ہیں، اور روایتوں میں ان کی طرف اشارہ بھی کیا گیا ہے، لیکن بے شرمی اور بے حیائی کا اصل عامل شرم و حیا کے فطری ہونے کے مقابلے میں مقاومت اور اس کی بے اعتنائی ہے۔ اس کے مقابل میں اس فطرت کی تقویت کے لیے بعض نکات کی رعایت بھی کی جانی چاہیے۔ لہذا ہر انسان پر لازم ہے کہ ہمیشہ اپنا محاسبہ کرے اور اپنے نام اعمال کو پاک و پاکیزہ بنائے، تاکہ کل قیامت کے دن پروردگار عالم کے سامنے سرخ رو ہو سکے۔ اور سامعین، اب پیش ہے ایک سامع کا خط۔ محترم جناب سید حیدر عباس صاحب، موضع چینی، بلریا گنج، اعظم گڑھ، یو پی، ہندوستان سے لکھتے ہیں کہ ہم لوگ بہت ہی عرصے سے ریڈیو تہران سن رہے ہیں اور لطف اندوز بھی ہو رہے ہیں، معلومات میں اضافہ کرتے ہیں۔ آپ کے پروگرام بہت عمدہ اور معیاری ہوتے ہیں۔ پروگرام بزم دوستاں سن کر دل خوش ہو جاتا ہے۔ میری طرف سے سبھی کی خدمت میں سلام عرض ہو۔ اور سامعین، محترم سید حیدر عباس صاحب کے شکریہ کے ساتھ اب پیش ہے ایک داستان۔
خلیفہ مامون رشید نے ایک عظیم الشان مناظرے کا اہتمام کیا اور عام اعلان کرا دیا۔ ہر شخص اس عجیب اور بظاہر غیر مساوی مناظرے کو دیکھنے کا مشتاق ہو گیا، جس میں ایک طرف ایک 8 برس کا بچہ تھا اور دوسری طرف ایک آزمودہ کار اور شوہر آفاق قاضی۔ ارکان حکومت اور معززین کے علاوہ اس جلسے میں 900 کرسیاں فقط علماء اور فضلاء کے لیے مخصوص تھیں، اور اس میں کوئی تعجب نہیں، اس لیے کہ یہ زمانہ عباسی سلطنت کے شباب اور بالخصوص علمی ترقی کے اعتبار سے زرین دور تھا، اور بغداد دارالسلطنت تھا جہاں تمام اطراف سے مختلف علوم و فنون کے ماہرین کھچ کر جمع ہو چکے تھے۔ اس اعتبار سے یہ تعداد کسی مبالغے پر مبنی معلوم نہیں ہوتی۔ مامون الرشید نے حضرت امام محمد تقی علیہ السلام کے لیے اپنے پہلو میں مسند بچھوائی، جبکہ سامنے یحییٰ ابن اقسم کے لیے بیٹھنے کی جگہ تھی۔ ہر طرف سناٹا تھا، مجمع ہمتن چشم و گوش گفتگو شروع ہونے کا منتظر ہی تھا کہ اس خاموشی کو یحییٰ کے اس سوال نے توڑ دیا جو اس نے مامون کی طرف مخاطب ہو کر کہا تھا، حضور کیا مجھے اجازت ہے کہ میں ابو جعفر سے کوئی مسئلہ دریافت کروں؟ مامون نے کہا، تم کو خود انہی سے اجازت طلب کرنا چاہیے۔ یحییٰ ابن اکثم امام علیہ السلام کی طرف متوجہ ہوا اور کہا، کیا آپ اجازت دیتے ہیں کہ میں آپ سے کچھ دریافت کروں؟ فرمایا، تم جو پوچھنا چاہو پوچھ سکتے ہو۔ یحییٰ نے پوچھا کہ حالت احرام میں اگر کوئی شخص شکار کرے تو اس کا کیا حکم ہے؟ اب لوگ یحییٰ بن اکثم کے مد مقابل 8 سالہ بچے کی طرف متوجہ ہوئے۔ آپ نے جواب میں فرمایا کہ تمہارا سوال بالکل مبہم اور مجمل ہے۔ آپ نے فرمایا کہ یہ دیکھنے کی ضرورت ہے کہ شکار حل میں تھا یا حرم میں، شکار کرنے والا مسئلے سے واقف تھا یا ناواقف، اس نے عمدن جانور کو مار ڈالا یا دھوکے سے، وہ شخص آزاد تھا یا غلام، کم سن تھا یا بالغ، پہلی مرتبہ ایسا کیا تھا یا اس کے پہلے بھی ایسا کر چکا تھا، شکار پرندے کا تھا یا چرندے کا، چھوٹا یا بڑا، وہ اپنے فعل پر اصرار رکھتا ہے یا پشیمان ہے، رات کو یا پوشیدہ طریقے پر اس نے شکار کیا یا دن دہاڑے اور اعلانیہ طور پر، احرام عمرے کا تھا یا حج کا۔ جب تک یہ تمام تفصیلات نہ بتائی جائیں، اس مسئلے کا کوئی ایک معین حکم نہیں دیا جا سکتا۔ یحییٰ فقہی مسائل پر کچھ نہ کچھ دسترس رکھتا تھا، وہ ان کثیر التعداد شقوں کے پیدا کرنے ہی سے خوب سمجھ گیا کہ یہ مناظرہ اس کے لیے آسان نہیں ہے، لہذا اس کے چہرے پر ایسی شکستگی کے آثار پیدا ہوئے جن کا تمام دیکھنے والوں نے اندازہ کر لیا۔ اب اس کی زبان خاموش ہو چکی تھی اور وہ کچھ جواب دینے کے قابل نہ تھا۔ مامون نے اس کی کیفیت کا صحیح اندازہ لگا کر اس سے کچھ کہنا بیکار سمجھا اور حضرت امام محمد تقی علیہ السلام سے عرض کی کہ پھر آپ ہی ان تمام شقوں کے احکام بیان فرما دیجئے تاکہ سب کو استفادے کا موقع مل سکے۔ امام علیہ السلام نے تفصیل کے ساتھ جو احکام تھے بیان فرمائے، جن کو سن کر نہ صرف یحییٰ بن اکثم بلکہ مجمع میں موجود ہر شخص رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کے گھرانے کے اس کمسن فرد کی قابلیت اور علمیت کا اعتراف کیے بغیر نہ رہ سکا، اور خلیفہ مامون نے تو اسی وقت اپنی بیٹی ام الفضل کا عقد آپ کے ساتھ کر دیا۔
اور سامعین، اسی کے ساتھ پروگرام صبح امید اپنے اختتام کو پہنچا۔ اجازت دیجیے، خدا حافظ۔